अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बारको राष्ट्रिय सम्मेलनमा न्यायिक विवादको बहसलाई प्राथमिकता दिने, बर्दियामा भाँसेको जब्दी घाट पुलका कारण जोखिम बढ्यो।
बाँकेका स्थानीय निकायमा ऐन बनाउन बहस सुरु, कोहलपुर नगरसभामा 4 र राप्तीसोनारी गाउँसभामा 16 विधेयक पेश।
कर्णाली प्रदेश राजधानी सुनसान, मन्त्री सांसद कर्मचारी सबै काठमाडौँमा, मध्यपहाडी राजमार्गको जाजरकोट अछाम खण्डको निर्माणले गति लियो।
र आजबाट एसईई परीक्षा सुरु, बाँकेमा 7856 विद्यार्थी सहभागी हुँदै वैशाख 3 गतेदेखि कोहलपुरमा नेपालगञ्ज कप T20 क्रिकेट हुने।
नयाँ सुट जुत्ता ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-580-21-828।
पश्चिम डायरीमा बाँकीमा 7956 विद्यार्थीले आजबाट एसईईको परीक्षा दिँदैछन्। आज बिहान 8 बजेदेखि देशभर यो परीक्षा एकसाथ सुरु हुँदैछ। तर सुरुमा बारको राष्ट्रिय सम्मेलनको सन्दर्भ। भोलि शुक्रबारदेखि नेपालगञ्जमा आयोजना हुने नेपाल बार एसोसिएसनको 14 राष्ट्रिय सम्मेलनले न्यायिक विवादको बहसलाई प्राथमिकतामा राख्ने भएको छ। सम्मेलन तयारीबारे जानकारी दिन हिजो नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बारका केन्द्रीय पदाधिकारीहरू बीचको मतभिन्नताले न्यायिक विवादको बहसले प्राथमिक पाउने संकेत दिएको हो। प्रधान न्यायाधीश विवादको सुरक्षित अवतरण भइसकेकाले अब बहसबाजी नगरौं। बारका अध्यक्ष शेरबहादुर केसीले न्यायिक क्षेत्रमा देखिएको पछिल्लो विचलनको एउटा मुद्दामा पत्रकारहरूसँग धारणा राख्दै भन्नुभयो, यी विषयहरूलाई अब बहसमा ल्याइरहन जरुरी छैन। त्यही मञ्चमा बारका उपाध्यक्ष शालिग्राम सापकोटाले प्रधान न्यायाधीश प्रकरणको सेरोफेरोमा भन्नुभयो, स्वतन्त्र न्यायपालिकामाथि चट्याङ परेको अवस्था हो। सापकोटाले राष्ट्रिय सम्मेलनले यो विषयलाई महत्त्वपूर्ण ढङ्गले उठान गर्ने बताउनुभयो। बारका पूर्व उपाध्यक्ष गोविन्द बन्दीले न्यायपालिकामाथि उठाइएका पछिल्ला सबै प्रश्नहरूको गम्भीर छलफल गरेर सम्मेलनले निष्कर्ष निकाल्ने जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने सम्मेलनमा कानुन मन्त्रीदेखि प्रधान न्यायाधीशसम्मका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने प्रेस संयोजक वसन्त गौतमले जानकारी दिनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको बबई नदीको जबदी घाटमा गत बर्खामा भाँसिएको पुलले जोखिम बढाएको छ। पुलले नदी थुनिने खतरा बढेकाले स्थानीयले तत्काल मरम्मत थाल्न माग गरेका छन्। बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर चौधरीले वर्षा अगावै समस्याको सम्बोधन नभए जबदी लगायत सदरमुकाम गुलरिया बाढीको जोखिममा पर्ने बताउनु भएको छ। एकातिर बालुवा थुप्रिएको छ, अर्कोपट्टि वृक्षारोपण गरिएकाले पानी बग्ने ठाउँ छैन। उहाँले भन्नुभयो, पुल पनि भाँसिएकाले निकास नहुँदा दर्जन बढी गाउँ डुबानको चपेटामा पर्ने सम्भावना छ। यस्तै पुल महाशाखाले 2 महिना अघि ललितपुर स्थित इन्जिनियरिङ अध्ययन संस्थानका कन्सल्टेन्ट प्रमुख इन्जिनियर नारायण गौतम सहितको 4 सदस्यीय टोलीलाई छानबिन गर्न पठाएको थियो। छानबिन टोली प्रतिवेदन तयार गरी काठमाडौँ फर्केको छ। कान्तिपुरमा खबर छ।
बाँकेका स्थानीय निकायमा ऐन बनाउन छलफल सुरु भएको छ। कोहलपुर नगरपालिकाको दोस्रो नगरसभा हिजोबाट सुरु भयो। नगरसभामा चारवटा ऐन पेश भएका छन्। सहकारी ऐन 2074 न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2074, कोहलपुर नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2074 र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन 2074 पेश भएका छन्। ती ऐनहरूमा दफावार छलफलपछि पारित गरिनेछ। विनोद पौडेलले आजको मिसन टुडे दैनिकमा खबर लेख्नु भएको छ। त्यस्तै राप्ती सुनारी गाउँपालिकाको दोस्रो गाउँसभा पनि हिजैदेखि सुरु भयो। बुधबार हिजोदेखि सुरु भएको गाउँसभामा 16 विधेयकमाथि छलफल सुरु भएको छ। गाउँसभामा प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक 2074, एफएम रेडियो सञ्चालन व्यवस्थापन कार्यविधि, कृषि व्यवसाय प्रवर्धन विधेयक, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका ऐन बनाउने विधेयक प्रस्तुत गरिएको छ। आजका पत्र पत्रिकामा खबर छापिएको छ।
प्रदेश सरकारले तयार पारेको आर्थिक कार्यविधि आज पारित हुने भएको छ। कार्यविधिमा कसैको संशोधन प्रस्ताव नपरेपछि सोझै पास हुन लागेको हो। यो प्रदेश नम्बर 5 खबर हो। सरकार गठनको महिना दिन बिते पनि प्रदेशका लागि सङ्घले पठाएको रकम आर्थिक कार्यविधि नहुँदा आफ्नो खातामा रोकिएको छैन। मातहत मन्त्रालयले सामान खरिद गर्न पाएका छैनन्। बजेट खर्च गर्नेबारे तय नभएको जनाइएको छ। समस्याको गाँठो फुकाउन आज बस्ने प्रदेश सभा बैठकले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गर्दैछ। अमृता अनमोलले कान्तिपुरमा खबर लेख्नु भएको छ।
राष्ट्रपति निर्वाचनका लागि 2 अघि केन्द्रीय राजधानी काठमाडौँ गएका मन्त्री र सांसदहरू नफर्किँदा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ। फागुन 26 गते प्रदेश राजधानी छाडेका मन्त्री र सांसदहरू अझै पुगेका छैनन्। मन्त्रीहरूसँगै अधिकांश कर्मचारीले पनि मन्त्रालय छाडेका छन्। प्रदेशको नाम र राजधानी तोकेर चर्चा कमाएको प्रदेश सरकारले त्यहाँको समृद्धि र विकासका लागि ठूला कार्यक्रम सार्वजनिक गर्यो। ती कार्यक्रम कार्यान्वयन गर्ने बेला मन्त्री र सांसद प्रदेश छोडेर केन्द्रीय राजधानी काठमाडौँमै रुमल्ली रहेका छन्। फागुन 26 मन्त्री परिषद बैठकले कर्णालीको पर्यटन प्रबन्धनका लागि रारा कर्णाली पर्यटन वर्ष 2075 रूपमा मनाउने निर्णय पनि गरेको थियो। नगेन्द्र उपाध्यायले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
जनप्रतिनिधिले समन्वय गरेपछि मध्यपहाडी राजमार्गको जाजरकोट अछाम खण्ड निर्माणले गति लिएको छ। दैनिक 1200 मजदुर निर्माणमा जुटेका छन्। मध्यपहाडी राजमार्गको जाजरकोट र अछामलाई जोड्ने दैलेख खण्डमा 8 विवाद हुँदै आएको थियो। स्थानीय बासिन्दाले मुआब्जाको विषयलाई लिएर निर्माणमा अवरोध गर्दै आएका थिए। मध्यपहाडी जाजरकोट अछाम जोड्ने 1200 मजदुर निर्माणमा विष्णु शर्माले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
स्वास्थ्य युवाका लागि युवा राष्ट्रका लागि मूल नाराका साथ बाँकेको कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालगञ्ज कप क्रिकेटको आयोजना हुने भएको छ। पहिलोपटक फरक किसिमले क्रिकेट प्रतियोगिता आयोजना गरेको ग्रिन इभेन्ट प्रालीले अक्सन मार्फत नौलोपन दिन लागेको हो। बडाबड मूल्यका आधारमा टिम खरिद गर्न सकिनेछ। आयोजक ग्रिन इभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफीले हिजो पत्रकार सम्मेलनमा भन्नुभयो, हरेक टिमको सुरुवाती मूल्य 50,000 तोकिएको छ। आगामी वैशाख 3 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा 6 टिमलाई सहभागी गराइने निश्चित भएको जानकारी दिँदै आयोजकले नेपालगञ्ज कप क्रिकेट प्रतियोगिता T20 फर्मेटमा हुने जनाएको छ। 5 प्रदेश तथा अन्य ठाउँमा रहेका खेलाडी मध्येबाट छनौट समितिले प्रारम्भमा 90 छनौट गरेर उनीहरूबाट 6 तयार गरिने पनि मोहम्मद रफीले जानकारी दिनुभयो।
गर्नको पछाडिको उद्देश्य के हो भने यो प्रदेश नम्बर अब यो देश प्रदेशको कन्सेप्टमा गइसकेको तुलनामा र हाम्रो यो क्षेत्रमै क्षेत्रीय क्रिकेट विकास क्षेत्र 5 अब सुर्खेत उता गए तापनि विगत केही यता क्रिकेटका गतिविधिहरू यस जिल्लामा एकदमै नगण्य अवस्थामा रहेको अवस्थामा र यहाँका खेलाडीहरूलाई पनि अन्तर्राष्ट्रिय स्तरसम्म राम्रो तहमा पुर्याउनका लागि पनि क्रिकेट प्रतियोगिता आयोजना गर्ने एउटा टटकारो आवश्यकता रहेको थियो। त्यो टटकारो आवश्यकतालाई इभेन्टो म्यानेजमेन्टले चाहिँ हालको लागि लाग्छ यसले एउटा गति दिन्छ र यहाँ मात्र नभएर यो बाँके बर्दिया दाङ बुटोलसम्मका राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरूलाई एउटा पुलमा राखेको छ। यो प्लेयरको अक्सनभन्दा यो टिमको अक्सनमा जान्छ, टिमको खरिद बिक्री हुन्छ र टिमको खरिद बिक्रीको आधारमा आयोजकले जुन टिमले जुन प्रकारको छ समान रूपले दक्ष विशेषज्ञहरूले बनाएको टोली हुन्छ त्यो टोलीमा त्यो टोली किनेपछि त्यो टोली त्यही भनौँ न जो फ्रेन्चाइजी हुन्छ उहीसँगै जान्छ।
हरेक टिमको सुरुवाती मूल्य 50,000 तोकेर खरिदका लागि व्यवस्था मिलाइने आयोजकले जनाएको छ। पश्चिम डायरीमा प्रदेश 5 सरकारको कार्य प्राथमिकता।
अब हामी छिटै नीति तथा कार्यक्रम बनाउने क्रममा छौँ। असार मसान्तभित्र गरिने खर्चको नीति तथा कार्यक्रम हामीले चैत मसान्तभित्रै हामीले ल्याउनुपर्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदै छ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
पशुपालक कृषकहरूलाई खुसीको खबर। राप्ती सुनारी गाउँपालिकाको पशु सेवा शाखाले यही माघ महिनादेखि गाई भैँसी र बाख्रामा कृत्रिम गर्भधान मार्फत नस्ल सुधार सेवा सञ्चालन गरिरहेकोले सेवा एवं सल्लाहको लागि तपसिल अनुसारको ठेगानामा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। पशु प्रजनन केन्द्र अगैया, पशु प्रजनन केन्द्र फतेपुर, पशु सेवा केन्द्र ढकेरी, कुसुम, धामपुर तथा आफूलाई पाएक पर्ने कुनै पनि पशु सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। सम्पर्क व्यक्ति बडेलाल कोहार पशु चिकित्सक। सम्पर्क नम्बर 98478-92807।
जथाभावी फोहोर नफालौं, आजैबाट अनि आफैबाट सुरु गरौं। सफा, सभ्य र समृद्ध नेपालगञ्ज निर्माणको अभियानमा हातेमालो गरौं।
सफा र सुन्दर नेपालगञ्ज तपाईँको अनि हामी सबैको सपना।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 बिटु नेपाल, 6th कन्भेन्सन नेपालगञ्जद्वारा जारी सार्वजनिक अनुरोध।
सम्झनुहोस्, यही चैत्र 17 गते नेपालगञ्जमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 बिटु नेपालको 6th कन्भेन्सन भव्यतापूर्वक आयोजना हुँदैछ।
सूचना, यही चैत्र 8 गते सीतापुर रिमझिम चौक स्थित रेड क्रस भवनमा बिहान 11:30 बजे मानव अधिकार सम्बन्धी चलचित्र प्रदर्शन हुन गइरहेको हुँदा सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
आयोजक मानव अधिकार चलचित्र केन्द्र, स्थानीय संयोजनमा बागेश्वरी युनाइटेड स्पोर्ट क्लब र सचेत युवा मञ्च सीतापुर, सहयोगी संस्था गभर्नेन्स फेसिलिटिज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
सरकार बनेको महिना दिन पुग्दासम्म जनताले प्रदेश सरकार आउनुको कुनै अनुभूति गर्न पाएका छैनन्। प्रदेश 5 को सरकार आफै अन्यलमा देखिएको छ भने पूर्वाधार लगायतका समस्या पनि छन्। सरकारका तयारी, प्राथमिकता, समस्या र योजनाका बारेमा कुरा गर्दै प्रदेश 5 का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी।
अब अहिले कामको सुरुवात चाहिँ गर्दैछ। पहिला त मन्त्रीमण्डल विस्तार गर्ने कुरा बाँकी थियो र अब हामी छिटै नीति तथा कार्यक्रम बनाउने क्रममा छौँ र त्यस पछाडि यो चैत मसान्तभित्रै हामीले असार मसान्तभित्र गरिने खर्चको नीति तथा कार्यक्रम हामीले चैत मसान्तभित्रै हामीले ल्याउनुपर्छ।
विशेष गरी तपाईँ भौतिक पूर्वाधार विकास मन्त्री पनि हुनुहुन्छ, तपाईँको यो भौतिक पूर्वाधार विकास मन्त्रालय केमा व्यस्त रहेको छ अहिले?
अहिले हामी सूचना कलेक्सन, अब जस्तै राष्ट्रिय स्तरका योजनाहरू यो 5 नम्बर प्रदेशमा कहाँ कहाँ अहिले निर्माणाधीन छन् र कस्तो खालको निर्माणहरू अहिले चलिरहेको छ, अब त्यसको अहिले हामी सूचना कलेक्सन गर्ने क्रममै छौँ। माथिको 6 वटा मन्त्रालय बराबरको हाम्रो मन्त्रालय हो यहाँ, त्यसको काम हामीले एउटै सिङ्गल मन्त्रालयले हेर्नुपर्छ। अब त्यसो भएको हुनाले यो सबै खालका सूचनाहरू कलेक्सन गरिसके पछाडि अब फर्दर एक्टिभिटी के गर्ने भन्ने कुरा, त्यसलाई एनालाइसिस गरेर अनि प्लान वेमा हामी अगाडि बढ्नुपर्छ। मलाई लाग्छ अब दुई हप्ता भित्रमा मैले अब धेरै कुराहरू गरिसक्छु र त्यस पछाडि अब यो सबै सेक्टरको विश्लेषणात्मक रिपोर्ट बनाएर अनि त्यस पछाडि हामी नीति तथा कार्यक्रममा, किनभने सबभन्दा ठुलो मन्त्रालय, सबभन्दा विकास गर्ने मन्त्रालय, विकाससँग सम्बन्धित मन्त्रालय यो हाम्रै मन्त्रालय हो।
खास गरी यो प्रदेश नम्बर 5 तपाईँको मन्त्रालयको प्राथमिकताहरू के छन्?
अब पहिलो प्राथमिकता के छ भने पहाडमा 6 जिल्ला छ, तराईमा 6 जिल्ला छ। तराईका 6 जिल्लालाई हुलाकी सडकसँग हामीले जोड्ने, त्यो भनेको जस्तै अब त्रिवेणीदेखि सुस्तादेखि राजापुरसम्म
यो हुलाकी रोडको अवस्था अहिले दयनीय छ। अबको कति वर्षमा हामीले चाहिँ नि यो राजमार्गसँग सडक सञ्जालले जोडिएको देख्न पाउँछौँ?
होइन, अब सडक सञ्जालसँग त जोडिएकै छ, तर त्यसलाई व्यवस्थित ढङ्गले पुल बनाउने काम र कालोपत्र गर्ने काम चाहिँ बाँकी छ। त्यो कहाँनिर बाँकी छ भन्दा तपाईँको जस्तै कपिलवस्तु जिल्लामा अलि धेरै बाँकी छ, दाङ जिल्लामा पनि अलि धेरै बाँकी छ, नेपालगञ्जमै पनि अझ जस्तो हुनुपर्ने हो त्यो राप्ती पारीको एरियामा त्यो चाहिँ भइसकेको छैन। त्यसो भएको हुनाले यस्ता जहाँ जहाँ बाँकी छन् अब यसलाई हामीले कम्प्लिट गर्छौँ। र त्यस्तै पहाडमा पाल्पादेखि पाल्पा तपाईँको गुल्मी अर्घाखाँची प्युठान रोल्पासम्म हामीले पहाडी राजमार्ग बनाउने एउटा कन्सेप्ट राखेका छौँ र त्यो पहाडी राजमार्गसँग पहाडी सबै जिल्ला जति 6 जिल्ला छन् 6 जिल्लाका सबै स्थानीय सरकारका हेडक्वार्टरलाई हामीले त्यो पहाडी राजमार्गसँग हामी जोड्छौँ। पहिलो हाम्रो प्राथमिकता यही नै हो सडकको सन्दर्भमा।
र तपाईँको प्राथमिकताहरू यस्ता छन्, पहाडी राजमार्ग बनाउने अनि हुलाकी सडकहरू बनाउने, तपाईँसँग चुनौती के छ?
अनि चुनौती त छ, स्रोत साधनकै चुनौती छ पहिला नम्बर त। अब हामीले भने जस्तो एकै वर्षमा अथवा हाम्रै पालामा सबै कम्प्लिट भइ नै हाल्छ भन्ने पनि हामीले त्यस्तो लागेको छैन, तर हामी अधिकतम कोसिस गर्छौँ।
त्यसो भए मैले मन्त्रीज्यूलाई छोटो मैले बर्दिएको कुरा जोड्न चाहेँ। भर्खरै एक्सिडेन्ट भएको छ, धुलोले चाहिँ नि त्यसको गाडी अगाडि गयो, पछाडि चाहिँ नि हिँड्नै नसक्ने, कुनै पनि यात्रा गर्न चाहिँ नि एकदमै अप्ठ्यारो छ राजापुर सडक, त्यो चाहिँ कहिले सुधार हुन्छ?
त्यो तुरन्तै भन्छ अब, तर बर्दियाको हुलाकी सडकको अब काम चाहिँ सुरु भइसकेको छ। त्यसको अब सेन्ट्रल गभर्मेन्टले पनि अब त्यसमा कार्ययोजना थालेको छ, प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ, नपुगेको ठाउँमा हामीले बजेट पनि हाल्छौँ। र यसपालि बर्दियामा जुन गुनासो आयो नि कि वास्तवमा हुलाकी जस्तो मेरुदण्डै अहिलेसम्म कम्प्लिट भएको छैन, त्यसलाई हामी जसरी भए पनि कम्प्लिट गर्छौँ। र हाम्रो कार्यकालभित्रै राजापुरदेखि लिएर बर्दियाको जति पनि मेन बाटो छ नि त्यसलाई चाहिँ हामीले पुरै रूपमा हामी कम्प्लिट गर्छौँ।
जस्तै यो प्रदेश नम्बर 5 सरकार चाहिँ बढी अलमलमा परिराखेको छ भनेर जनताको एक प्रकारको गुनासो छ, के भन्नुहुन्छ यहाँले?
अलमलमै छैन, काम सुरुवात गरिएको छ। हामीले अब कानुन निर्माणको कुराहरू गर्दैछौँ, योजना निर्माणका कुराहरू गर्दैछौँ, आर्थिक विनियोजनका कुराहरूको सुरुवात गरिसकेका छौँ, कसरी अलमल हुन्छ? 4 त हामी क्याबिनेटका बैठक बसिसक्यो, होइन, हाम्रा मन्त्रालयहरू सबै स्थापना गरिसकिएको छ, अलमल छँदै छैन नि, हामी त एकदम द्रुत गतिमा यसलाई काम अगाडि बढाउँदैछौँ।
अब अन्त्यमा 5 प्रदेशबाट जनताले के आशा गर्ने त बताइदिनुहोस्।
5 प्रदेशका जनता सौभाग्यशाली जनता छन्। मैले यसमा नै म भन्दैछु कि हामीसँग धेरै ठुलो सम्पदाहरू, लुम्बिनी हामीसँग छ, बर्दिया निकुञ्ज हामीसँग छ, स्वर्गद्वारी हामीसँग छ, र हामीसँग माडी खोला जस्ता, राप्ती खोला जस्ता, राप्ती नदी जस्ता हामीसँग हाइड्रो पावरका तमाम सम्भावना बोकेका पोटेन्सियलिटीहरू छन्। त्यसो भएको हुनाले यो 5 प्रदेशका जनता सबै प्रदेशका भन्दा अग्रणी स्थानमा विकासका सम्भाग भएर अगाडि बढ्नेछन्।
प्रदेश 5 भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी र शम्भु थारू। अब अर्को सन्दर्भ, नायब महान्यायाधिवक्ता बद्री प्रसाद गौतमले जनताको करले पदिए लाभ लिएका सरकारी वकिलहरू सेवाप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभएको छ। महान्यायाधिवक्ताको कार्यालयले नेपालगञ्जमा आयोजना गरेको प्रादेशिक वार्षिक कार्य समीक्षा तथा अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नायब महान्यायाधिवक्ता गौतमले फौजदारी न्यायका 4 सरकारी र प्रतिरक्षी कानुन, व्यवसायी, अनुसन्धान गर्ने प्रहरी र न्यायालयमध्ये एउटा कमजोर भए न्यायमा असर पर्ने हुनाले सबै सक्षम हुनुपर्नेमा जोड दिनुभएको थियो। सरकारी वकिलको सेवा सुविधा बढ्दै जाने तर कामको गुणस्तर घट्दै जाने जान नहुने गौतमको भनाइ थियो। दैनिक नेपालगञ्जमा खबर छ।
वन जोगाउन सल्यानको एक सामुदायिक वनले उपभोक्ताका घरघरमा ग्यास चुलो वितरण गरेको छ। सल्यानको सिद्धकुमाख गाउँपालिका 3 ढोरचौरको दुबेरी चौर सामुदायिक वनले वन जोगाउन उपभोक्ताहरूलाई ग्यास चुलो वितरण गरेको हो। दुबेरी चौर सामुदायिक वनले 115 घरदुरीलाई ग्यास चुलो वितरण गरेको छ।
जातीय छुवाछुत अन्त्यका लागि संवैधानिक व्यवस्थाहरू अचरस कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। नेपालको संविधान 2072 जातीय छुवाछुत अन्त्य गर्ने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको हो। संविधानले जातीय विभेदलाई प्रचार प्रसार र प्रोत्साहन गर्न नपाइने छुवाछुत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दण्डनीय हुने भनेको छ। छुवाछुतका घटनामा निरुत्साहित पार्न संवैधानिक व्यवस्था कार्यान्वयनमा जोड दिएको हो। नेपालगञ्जमा आयोजित एक कार्यक्रममा यस्तै दिवस मनाएरै मात्र जातीय विभेद र भेदभाव अन्त्य नहुने प्युठानका अगुवाले बताएका छन्। 53 अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसमा पुण्य खोला स्थित कवर्ड हलमा गरिएको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्। ठाकुर सिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा नेपालगञ्जको घरबारी टोलवासीद्वारा बाटो व्यवस्थित गर्न माग।
विकास भनेको अहिले नेपालगञ्जको घरबारी टोलमा 20 वर्षदेखि ग्राभेल हालेको पनि रेकर्ड छैन। व्यापारीलाई कर दुध्ने, कर लिने कसरी हुन्छ, त्यो मात्रै बढी चाप भइरहेछ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98483523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
चुरे रहेसे पानी, पानी रहेसे हम लोग, चुरे रहेसे पानी, पानी रहेसे हम लोग।
का कहत वैसन, चुरे रहेसे पानी, पानी रहेसे हम लोग।
हाँ बाबा, चुरे के नरवा में पानी बहे लाग है।
का कहत ही?
कहाँ, कुआ, पोखरा सब में पानी बढ़ गया है, नलों में पानी बढ़िया से निकलत है।
ई देखो तो, पहले चुरे उजाड़ रहा समय पानी के बूंद नहीं रहा, माटी के ग्रायन सब बही के घर खेत पाट देत रहा, यह तो बस्ती उजड़े लाग रहा।
हाँ, राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति के द्वारा सघन नदी व्यवस्थापन, चुरे के सिर से तराई के 10 गजा तक संरक्षण के शुरुआत, नदी कटान और भूक्षय नियंत्रण, निचले भाग में पानी पोखरा के निर्माण जैसन कार्यक्रम संचालन कई के संरक्षण करे के बाद चुरे हरियर हो गवा, बाढ़ अरा रुक गवा है, पानी के स्वता फूट गया है।
वही से चुरे रहे से पानी, पानी रहे से हम लोग।
नेपाल सरकार, राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति, खुमलटार ललितपुर के सहयोग में, यहाँ तराई दलित सरोकार केंद्र नेपाल रूपंदेही।
यो कृष्ण सार FM
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार FM 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज FM पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्जको घरबारी टोल पुरानो र साँघुरो छ। बागेश्वरी मन्दिर जाने मूल बाटोमा पर्ने घरबारी टोलमा बर्खामा डुबानको ठूलो समस्या छ। फेन्सी सामान र जुत्ता चप्पलका अधिकांश पसल रहेको घरबारी टोलका स्थानीय व्यापारी बाटो चौडा र व्यवस्थित बनाउनु पर्ने पक्षमा छन्। आफूहरू उत्साहका साथ सहयोग गर्न तयार रहेको उनीहरूको भनाइ छ। सुनौ रजनी योगीले संकलन गरेको आजको नागरिक आवाज।
सरस्वती राणाबाट, समस्याहरू धेरै छ है। पहिलो त अब बाटो यस्तो धुलप्मे छ है, बन्दै हुन्थ्यो भन्ने हुन्छ। दोस्रो कुरो, अब घर बनाउने सामानहरूले पनि हामीलाई धेरै समस्या पारेको छ। बालुवा गिटीहरू सबै बाटोमै छ है, पानी पर्यो भने सर्लक्कै बाटोमा आइहाल्छ। फोहोरहरू पनि त्यस्तै छ, अब बर्खामा अलिकति पानी आयो भने पनि जमिहाल्छ, हिलो भइहाल्छ।
माधव भुमा गाई। विकास भनेको अहिले नेपालको घरबाट टोलमा 20 वर्षदेखि ग्राभेल हालेको पनि रेकर्ड छैन। व्यापारीलाई कर दुध्ने, कर लिने कसरी हुन्छ, त्यो मात्रै बढी चाप भइरहेछ। रोडमा केही किसिमको प्रतिवाद आएको देखियो होइन?
हरिश वेदी, नेपालगञ्ज घरबारी टोल। हाम्रो घरबारी टोलको बाटो त साँगुरो नै छ, बाटो फराकिलो र नाला पनि अलि उचा र बाटोमा पानी नजम्ने किसिमको फराकिलो बाटो बनाइदियो भने हामीलाई धेरै राम्रो हुन्छ र यहाँका बासिन्दाहरूले पनि हामी सहयोग गर्छौँ भन्ने त सुन्नमा आइरहेको छ। हामीले त आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्छौँ।
शान्ति ढकाल, घरबारी टोल। अन्य ठाउँको उसमा चाहिँ घरबारी टोलको बाटो चाहिँ एकदमै साँगुरो छ होइन, अनि बर्खामा चाहिँ हिलोले पानीले एकदम नालाहरू भरिएर चाहिँ दुःख दिन्छ, अनि अहिले चाहिँ धेरै धुलो भएर एकदमै गाह्रो छ। अब पार्किङ गर्ने ठाउँहरू त्यस्तो भएको छैन, अनि यो बाटोलाई चाहिँ अलि जति सक्दो छिटो बनाइदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ। हाम्रो तर्फबाट त सहयोग हुन्छ।
विनोद कुमार बेस, घरबारी टोल वार्ड नम्बर 2। यो साँगुरो भएर हजुर धेरै समस्या भइरहेको छ, यता सानोतिनो गाडी पनि आउन, ग्राहकहरू पनि यदि साँगुरो भएर पनि आइरहेको छैन, यसले गर्दा यो साँगुरो धेरै छ, यसले चाक्लो हुनु पर्यो, यसको लागि हामी सहयोग गर्न तयार छौँ।
चुनावी भन्दा घरबारी टोलको बाटो त साँगुरो त एकदम साह्रै नै साँगुरो छ, अब दुईवटा रिक्सा राम्ररी अब हिँड्नु पनि अब गाह्रो गाह्रै जस्तो छ। यसलाई त अब एडिपीको योजनामा परेको छ, बरु धेरै समय लगाएर गर्नुभन्दा बरु छिट्टै नै बाटो चाहिँ काटेर अब जति मापदण्ड हो त्यो अनुसार छिट्टो बनाएदेखि सर्वसाधारण व्यापारी सबैजनालाई सुलभ हुन्थ्यो जस्तो लाग्छ मेरो विचारमा।
रोल्पा स्थित सातदो बाटो नयाँ गन्तव्यका रूपमा विकास भइरहेको छ, रमाइलो गर्न त्यहाँ सर्वसाधारणको जमघट हुन थालेको छ। सदरमुकाम लिवाङबाट सातदो बाटो जान्ने आगन्तुक बढेपछि पर्यटकीय पूर्वाधार तीव्र रूपमा बन्न थालेका छन्। आन्तरिक पर्यटनको अर्को रोजाई लाहा लेक डाँडा समेत बनेको छ। जिल्लाकै अग्लो स्थान जलजला क्षेत्रप्रति धार्मिक आकर्षण बढ्दै गएको छ। काशीराम डाङ्गीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जको ईदगाह रोडमा नाली निर्माणका लागि खनेको खाल्डोमा परि डुबेर एक स्थानीयको मृत्यु भएको छ। प्रहरीका अनुसार सोही स्थान निवासी 35 वर्षीय रिजवान राईको खाल्डोमा डुबेर मृत्यु भएको हो। अस्ति राति 11 बजे मच्छरको धुप लिन घरबाट निस्केका राई 1 घन्टासम्म नफर्केपछि खोजी गर्ने क्रममा डुबेको अवस्थामा परिवारले फेला पारेका थिए।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले विद्यार्थी र समुदायको सहभागितामा विपद प्रति कार्यका लागि कृत्रिम अभ्यासलाई तीव्रता दिएको छ। सुखा मौसम, हुने आगलागी र बर्खा नजिकिँदै गर्दा बाढीबाट जोगिन विपद प्रति कार्यको कृत्रिम अभ्यासमा विद्यार्थी र समुदायको रुचि बढ्दो छ। आगलागी र बाढीबाट सधैँ त्रसित स्थानीय यतिखेर कृत्रिम अभ्यासमा उनीहरूको सहभागिता बढ्दो छ। नागरिकमा खबर छ।
गर्मीसँगै नेपालगञ्जमा विद्युत समस्या पनि चर्किँदै जान्छ। हरेक दिन गर्मी बढेसँगै नेपाल विद्युत प्राधिकरण नेपालगञ्जले अहिले सप्लाई भइरहेकै मेगावाटबाट आपूर्ति सहज बनाउने प्रयास गरिरहेको छ। गत वर्ष व्यापक दबावपछि जोडिएको राष्ट्रिय प्रसारण सप्लाई गर्मी समाप्त भएसँगै रोकिएको थियो। विद्युत आपूर्ति सहज बनाइराख्न विद्युत प्राधिकरणले आफ्ना ट्रान्सफर्मरबाट कम्पनी, फर्म र उद्योगलाई नयाँ लाइन दिन रोकेको छ। प्राधिकरण प्रमुख रामदुलार यादवले 12 मेगावाट विद्युतले नेपालगञ्जमा पुग्नै सक्दैन भन्दै राष्ट्रिय प्रसारणबाट सप्लाई हुँदा पनि केही अवस्था अपुगै रहने बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
महाकाली नदीमा निर्माण गर्ने भनेको पक्की पुल निर्माण अझै सुरु हुन सकेको छैन। पुल निर्माणका लागि 6 महिना अघि नै शिलान्यास गरिएको थियो। 6 महिना बितिसक्दा समेत अझै महाकालीमा निर्माण गर्ने भनेको पक्की पुल निर्माण अघि बढ्न नसकेको हो। नेपाल भारत जोड्ने मोटर बल पुल नभएकै कारण आयात निर्यात हुन नसकेको व्यवसायी बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बारको राष्ट्रिय सम्मेलनमा न्यायिक विवादको बहसलाई प्राथमिकता दिने, बर्दियामा भाँसेको जबदी घाट पुलका कारण जोखिम बढ्यो।
बाँकेका स्थानीय निकायमा ऐन बनाउन बहस सुरु, कोहलपुर नगरसभामा 4 र राप्तीसुनारी गाउँसभामा 16 विधेयक पेश।
कर्णाली प्रदेश राजधानी सुनसान, मन्त्री सांसद कर्मचारी सबै काठमाडौँमा, मध्यपहाडी राजमार्गको जाजरकोट अछाम खण्डको निर्माणले गति लियो।
र आजबाट एसईई परीक्षा सुरु, बाँकेमा 7956 विद्यार्थी सहभागी हुँदै वैशाख 3 गतेदेखि कोहलपुरमा नेपालगञ्ज कप T20 क्रिकेट हुने। अवस्था प्राविधिक सहयोगी योगेशसँगै राकेश र मतुला बिदा हुन्छौँ। आज चैत्र 8 गते बिहिबार, मार्च 22 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।